यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक 2076 को विभिन्न दफालाई निर्णार्थ प्रस्तुत गर्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक 2079 पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहलाई लोकतन्त्रको आधार स्तम्भको रूपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि 2 दिने अभिमुखीकरण कार्यक्रमको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई जगैदेखि मजबूत बनाउन स्थानीय तहदेखि नै कुशल र दूरदर्शी नेतृत्वको छनौट हुनु आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको मन जित्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, कला, साहित्य, संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 37 प्राज्ञ सभाको काठमाडौँमा हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली साहित्य एवं कला देशका गहना भएकाले तिनको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभयो। सत्ता गठबन्धनको कार्यदलको हिजो बसेको बैठकमा थप गृह कार्य गरेर आगामी बैठकमा सीट बाँडफाँडको प्रस्ताव ल्याउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले 2074 निर्वाचन र 2079 स्थानीय निर्वाचनका आधारमा सीट बाँडफाँडको प्रस्ताव ल्याउने तयारीमा रहेको बैठकपछि कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो। एकीकृत समाजवादी पार्टी 2078 मात्र बनेकाले उसको हकमा भने विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य कार्कीले बताउनुभयो। कार्यदलको अर्को बैठक भोलि बस्ने र बैठकले छिटोभन्दा छिटो सीट बाँडफाँडको प्रस्तावमा छलफल गरेर टुंगो लगाउने पनि मन्त्री कार्कीले बताउनुभयो। गठबन्धनको कार्यदलले सीट बाँडफाँडको सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई दिएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। निर्वाचन सुरक्षा रणनीति र निर्वाचनका चुनौतीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकमा आगामी मंगिर 4 गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा रणनीति र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौतीबारे छलफल भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई भ्रष्टाचारको आरोपमा थप 6 वर्षको जेल सजाय सुनाएको छ। सन् 2021 फेब्रुअरीमा सत्ताकु गरेका सैनिक सरकारले यसअघि नै विभिन्न बहानामा नेत्री सुचीलाई 11 वर्षको जेल सजाय सुनाएको थियो। 77 वर्षीय नोबेल शान्ति पुरस्कार विजयी सुचीमाथि स्वास्थ्य र शिक्षाका नाममा भ्रष्टाचार गरेको आरोप लगाइएको छ। सत्ताकुपछि त्यहाँको सैनिक सरकारले राष्ट्रपति विन मिन्ट नेत्री आङ सान सुची लगायत वरिष्ठ नेताहरूलाई थुनामा राखेका छन् भने 4 जना भन्दा बढ़ीलाई मृत्युदण्ड सुनाइसकेको छ। बन्द कोठाभित्र भएको सुनाईप्रति असहमति जनाउँदै नेत्री सुचीले यी सबै आरोप निराधार भएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। र केन्याको राष्ट्रपतिमा उपराष्ट्रपति विलियम रूटो निर्वाचित हुनुभएको छ। हालै सम्पन्न निर्वाचनको आधिकारिक नतिजा अनुसार रूटोले कुल मतको 50.5% मत ल्याएर प्रतिद्वन्दी राइला ओडिंगालाई थोरै मात्र मतान्तरले पछि पार्नु भएको छ। ओडिंगाका समर्थकले भोटमा धाँधली भएको आरोप लगाएपछि नतिजा घोषणामा ढिलाइ भएको थियो। 55 वर्षीय रूटो पहिलो पटक केन्याको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 11 बजे हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।